FM, Radio Bheri FM.
Radio Bheri FM, 98.6, Rexy 2.7 MHz. कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशन सुरु, चारवटा विधेयक पेश, कुराभन्दा काममा जोड दिन सांसदहरूको आग्रह।
केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको हिजो 100 दिन पूरा, भाषण र प्रचारबाजी बढी गरेको विपक्षी दलको आरोप।
सुन तस्करी प्रकरणका आरोपी एसएसपी श्याम खत्री सहित 7 जना विरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा रेड कर्नर नोटिस जारी गर्ने तयारी।
र कर्णाली प्रिमियर लिग क्रिकेटको उपाधिका लागि रूपन्देही र आर्मी भिड्ने, आइपिएलमा हैदराबाद फाइनलमा प्रवेश। हिमाल पहाड तराई कोही छैन पराई, बिहानको भेरी खबरबाट सविता जेसी र डिलो रावतको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शोभायात्रा, हाम्रो पात्र मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशनको पहिलो बैठकमा हिजो 4 विधेयक पेश भएका छन्। बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवा सम्बन्धी, सार्वजनिक लिखित प्रमाणीकरण कार्यविधि सम्बन्धी र कर्णाली प्रदेशका गाउँ तथा नगरसभाका कानून निर्माण प्रक्रिया सम्बन्धी विधेयक पेश गर्नुभएको छ। यस्तै सामाजिक विकास मन्त्री दल रावलले सामाजिक संस्था नियमन सम्बन्धी विधेयक 2075 पेश गर्नुभएको छ। संसदमा पेश गरिएका विधेयक प्रदेश सभाको आउँदो बैठकमा छलफल गरेर पास गर्ने संसद सचिवालयले जनाएको छ। अर्को बैठक भोलि 3 बजे बस्ने गरी स्थगित भएको छ। 28 बैठक बसेको पहिलो अधिवेशनले प्रदेशको नामाकरण र प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर तोक्ने काम गरेको थियो।
यसैबीच कर्णाली प्रदेशका सांसदहरूले सरकारले जनताको आवश्यकता अनुसार काममा गति लिन नसकेको भन्दै कुरा भन्दा काममा जोड दिन आग्रह गरेका छन्। उनीहरूले प्रदेश सभाको दोस्रो अधिवेशनबाट कानून निर्माणमा जोड दिन आग्रह समेत गरेका छन्। सत्ताधारी दलका सांसद गुलाबजङ शाहले 3 महिनाका लागि ल्याएको बजेट कार्यान्वयनमा चुनौती खडा हुँदा अहिलेसम्म कुनै पनि खर्च हुन नसकेको भन्दै संरचनागत विकासका लागि कानून निर्माण गर्नुपर्ने औल्याउनु भएको छ। उहाँले आवश्यक कानून नबन्दा बजेट खर्च गर्न अप्ठ्यारो भएकाले पनि छिटो कानून बनाउने कुरामा सरकार गम्भीर बन्न आग्रह गर्नुभएको छ। यस्तै सत्ताधारी दलकै सांसद सीता नेपालीले पनि सरकारको कार्यशैलीप्रति प्रश्न गर्दै राजनैतिक परिवर्तन भए पनि आर्थिक परिवर्तन हुन नसकेको बताउनु भएको छ। उहाँले सुर्खेतका बाढी पीडितको राहत र व्यवस्थापनका लागि संसदमा निरन्तर रूपमा कुरा गर्दा पनि सरकारले व्यवस्था गर्नु पनि सरकारको कामको गति प्रस्ताएको भन्दै जनतालाई सन्तुष्ट पार्ने काममा ध्यान दिन आग्रह गर्नुभएको छ। यस्तै कंग्रेसका सांसद हिमबहादुर शाहीले सरकारले बहुमतको आडमा जनताका दुःखलाई भुल्न नहुने भन्दै विकास निर्माणका काममा गम्भीर हुन आग्रह गर्नुभएको छ। सांसद सोशिला शाहीले वाम एकताले बलियो भएसँगै सरकारसँग जनताका अपेक्षा थपिएकाले पनि यसको उचित सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको छ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले एचआईभी एड्स तथा यौनजन्य रोग रोकथामका लागि कर्णाली प्रदेशले स्वास्थ्य शिक्षा सञ्चालन गर्ने बताउनु भएको छ। वीरेन्द्रनगरमा भएको एचआईभी एड्स तथा यौनजन्य रोग रोकथामका सम्बन्धी 2 दिने समीक्षा गोष्ठीको समापनमा मन्त्री रावलले सचेतनाका अभावका कारण पनि एचआईभीको जोखिम बढ़िरहेको बताउनु भएको छ। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको आयोजना तथा विभिन्न गैर सरकारी निकायहरूको सहयोगमा भएको गोष्ठीमा कर्णालीका विभिन्न जिल्लामा एचआईभी संक्रमितहरूको अवस्थामा सुधार ल्याउने र
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डाक्टर वासुदेव पाण्डेले अहिले कर्णालीमा करिब 1000 व्यक्ति एड्स संक्रमित रहेको जानकारी दिनुभएको छ। पाण्डेले यौनकर्मी महिला, लागू पदार्थ प्रयोगकर्ताहरूमा एड्सको जोखिम बढ़िरहेको भन्दै उनीहरूलाई लक्षित गरी कार्यक्रम ल्याइने जानकारी समेत दिनुभएको छ। यस्तै केन्द्रबाट प्रदान गरिने सेवा अब स्थानीय तहलाई हस्तान्तरण गर्ने विषयमा पनि छलफल भएको छ। गोष्ठीमा कर्णालीका विभिन्न जिल्लाका जनस्वास्थ्य कार्यालयका प्रमुख, स्थानीय तहका स्वास्थ्य संयोजक तथा उपसंयोजक लगायत उपस्थिति रहेको थियो।
केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको हिजो 100 दिन पूरा भएको छ। गत फागुन 3 गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका ओलीले उही दिन 3 सदस्यीय मन्त्री परिषद गठन गर्नुभएको हो। पछि 2 पटक विस्तार गरेर अहिले 22 सदस्यीय मन्त्री परिषद रहेको छ। चुनावी घोषणा पत्रमा आकर्षक नारा अगाडि सारेर बहुमत हासिल गरेको तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धन अहिले एउटै पार्टी बनिसकेको छ। यातायातको सिन्डिकेट अन्त्य गरेको ओली नेतृत्वको सरकार हालै नीति तथा कार्यक्रम सार्वजनिक गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारीमा रहेको छ। आर्थिक समृद्धि र विकासको नारालाई अघि सारेको सरकारले 5 वर्षपछि नेपालीको आय दोब्बर बनाउने लगायतका महत्वाकांक्षी योजना अघि सारेको छ। सरकार गठन भएको 100 दिनभित्रै प्रधानमन्त्री ओलीले छिमेकी मुलुक भारतको भ्रमण गर्नुभएको छ भने भारतीय समकक्षी नरेन्द्र मोदीले पनि नेपाल भ्रमण गर्नुभएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले सरकारको 100 दिनलाई उसकै शब्दमा सामान्य गति दर्जन विसङ्गतिको संज्ञा दिएको छ। प्रवक्ता विश्वप्रकाश शर्माले सार्वजनिक भिडियो विज्ञप्तिमा प्रमुख प्रतिपक्षीको हैसियतले राम्रा कामलाई समर्थन गर्ने तर नराम्रा कामको आलोचना र खबरदारी गर्ने जनाएको छ। राष्ट्रिय सभाका सदस्यको मनोनयन श्वेत पत्रमा नकारात्मक सूचाङ्क तथा संविधान संशोधनका बारेमा सरकारको कार्यशैलीप्रति कंग्रेसले प्रश्न गरेको छ। कंग्रेसले प्रधानमन्त्री एकलौटी ढंगले हिँड्न थालेको र संसदीय मूल्य मान्यतालाई व्यवस्था गरेको आरोप लगाएको छ। यस्तै मधेस केन्द्रित दलहरूले पनि संविधान संशोधनका विषयमा सरकार उदासीन भएको आरोप लगाएका छन्। यसैबीच हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटेका केही नागरिकलाई ओली नेतृत्वको सरकारको 100 दिनसम्म काम कारवाही तपाईँलाई कस्तो लाग्यो भनी सोधेका छौँ। सुनौ उहाँहरूको विचार आजको जनआवाजमा।
केपी शर्मा ओलीको 100 दिन त पूरा भयो। कति राम्रा पाटाहरू छन्, कति नराम्रा छन्। अब सबै मान्छे बोलीमा मात्रै प्रष्ट हुने कुरा भएन। अब काम व्यावहारिक पाटो जे होस्, अब विदेश भ्रमणका कुरा छन्, स्वदेशमै भएर विभिन्न ठुला आयोजनाहरू सञ्चालनका कुरा हुन्, ती सबै कुराहरू पार्टी एकताका कुरा छन्। ती कुराहरूलाई अब एकछिनको क्षणिक नभएर दीर्घकालीन रूपमा अब राम्रो भयो भने त्यो राम्रो हुन्छ। यदि उही त हो कम्युनिस्ट एकचोटि मिल्ने फेरि फुट्ने टुट्ने भइराख्यो भने त्यो सार्थकता पनि पाउँदैन। अब अहिले जे होस् एकल बहुमत छ कम्युनिस्ट जे भने पनि नेपालमा, अब त्यसलाई अब दीर्घकालीन रूपमा बनाइराख्ने हो, 5 वर्षको कार्यकालसम्म पुरै नराखिराख्ने हो भने त्यो राम्रै हुन्छ। यदि होइन यस्तै हो फेरि 2-4 दिन मिल्ने 2-4 दिन टुट्ने हो भनेपछि 100 दिनको होइन 100 दिनको 1 दिनमा पनि समाप्त हुन्छ।
100 दिन त पुरा भइसक्यो तर केही थाहा छैन हामीलाई के भयो के भएन।
100 दिन पुगेको हुनाले उहाँले आजसम्म गर्नुभएको काम कुनै त्रुटि पनि होला, कुनै राम्रो राम्रो काम पनि गर्नुभएको छ। त्यही भएर उहाँले गर्नुभएको काम आफ्नो पार्टी सम्झौता गर्नुभयो र माओवादी र एमालेको पार्टी सम्झौता एकता भयो। त्यहाँबाट उहाँहरूले राम्रो राम्रो काम आफ्नो आफ्नो समस्या भएको ठाउँमा पनि उहाँले बल्झिएर आफ्नो समस्यालाई राम्रो ढङ्गबाट र नराम्रो ढङ्गबाट यस्तो गर्नुपर्छ भनेर भन्दै जानुभयो। अब अरूले गर्नुपर्ने कामभन्दा राम्रो राम्रो काम गर्नुहोस्। अहिले प्रधानमन्त्री भएको भने 100 दिन पुग्यो अथवा 100 दिन पुग्यो, त्यही पुग्यो हुनाले उहाँले भन्नुभएको छ म गर्दै जान्छु, अझै पनि गर्नेछु।
फेरि खबरमा खबरको सिलसिला जारी नै छ, यसलाई भने यो छोटो विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेशको प्रदेशसभाको दोस्रो अधिवेशन हिजोबाट सुरु, केपी शर्मा ओली नेतृत्वको सरकारको 100 दिन पूरा लगायत खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर, करिब 38 क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका नेपाल प्रहरीका एसएसपी श्याम खत्रीसहित 7 जनालाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलमा रेड कर्नर नोटिस जारी गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ। गायब भएको 33.5 केजी सुनका लगानीकर्ता भनेका मोहन कुमार अग्रवाल, सुन तस्करी प्रकरणका प्रतिवादी बनाइएका सुनिल अग्रवाल, चुडामणी उप्रेती, गोरेका भाइ रमेश उप्रेती लगायत विरूद्ध रेड कर्नर नोटिस जारी गर्न लागेको हो। छानबिन समितिले एसएसपी खत्रीले सुन तस्करीमा प्रहरीको व्यवस्थापनको जिम्मा लिएको जनाएको छ भने मुख्य अभियुक्त भनेका गोरेले पनि बयानका क्रममा खत्रीलाई पक्राउ गरे सबै रहस्य सार्वजनिक आयोजनी हुने बताउनु भएको छ। गोरेला आफूभन्दा माथि अरू नै रहेको भन्दै केही नेताहरूको नाम लिए पनि समितिले नेताहरूको नाम भने सार्वजनिक गरेको छैन। यसअघि दुबईबाट आएको 34 किलो सुन काण्डमा पक्राउ गरे पनि अदालतले सफाई दिएका एसएसपी खत्रीले पटक पटक गरेर 1,12,00,000 रकम लिएको भेटिएको छानबिन समितिले जनाएको छ। सुन तस्करका भरिया उर्लाबारीका सनम साकेको हत्या भएपछि तस्करीको 33.5 केजी सुन गायब भएको र यो समूहले 4 वर्षमा 38 क्विन्टल सुन तस्करी गरेको खुलेको छ। यो सुन प्रकरणमा 2 जना बहालवाला एसएफसी सहित 9 प्रहरी अधिकारी र 65 जना विरुद्ध मुद्दा दायर भएको छ।
सर्वोच्च अदालतले बालकृष्ण ढुङ्गेललाई आममाफी दिने विषयमा 24 घण्टाभित्र लिखित जवाब पेश गर्न सरकारलाई आदेश दिएको छ। सरकारले ढुङ्गेललाई आममाफी दिएर थुनामुक्त गर्ने तयारी गरिरहेकाले त्यसलाई रोक्न माग गर्दै दायर भएको रिटमा न्यायाधीश दीपक कार्कीको इजलासले 24 घण्टामा लिखित जवाब दिन आदेश दिए हो। अधिवक्ता दिनेश त्रिपाठीले ढुङ्गेललाई रिहा गराउन नहुने जिकिर गर्दै रिट दायर गर्नुभएको थियो। सर्वोच्च अदालतले यो मुद्दालाई गम्भीरताका साथ लिएकाले अन्तरिम आदेशका लागि बहस गर्न आउने आइतबारका लागि आउने भोलिका लागि पेशी तोकिएको छ। व्यक्ति हत्यामा दोषी ठहर गर्दै सर्वोच्चले जन्मकैदको सजाय तोके पनि फरार रहेका ढुङ्गेललाई प्रहरीले ललितपुरबाट पक्राउ गरी जेल चलान गरेको थियो। जेलमै रहेका ढुङ्गेलको चालचलन असल रहेको भन्दै गणतन्त्र दिवसको दिन जेलमुक्त गर्न सरकारले तयारी गरिरहेको थियो। कारागार व्यवस्थापन विभागले ढुङ्गेलको नाम आम माफीका लागि सिफारिस गरिसकेको छ।
नेपाली कंग्रेसले सुर्खेतले कल्याण लेखफर्सा र दशरपुरमा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ। कार्यक्रममा नेपाली कंग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका हृदयराम थानीले कंग्रेसले संविधान निर्माण र कार्यान्वयन गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गरेको बताउनु भएको छ। पूर्व मन्त्री समेत रहनुभएका थानीले सुर्खेतको विकासमा आफूहरू सिरेठाडो हुने गरी काम गरेको भन्दै जनताका काममा खट्न पनि आफ्ना कार्यकर्तालाई सुझाव दिनुभएको छ। यस्तै नेपाली कंग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले चुनावमा हार जित स्वाभाविक रहेको भन्दै उच्च मनोबलका साथ जनताका काममा खट्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ। यस्तै क्षेत्रीय सभापति नारायण कोइरालाले चुनावमा जस्तो परिणाम आए पनि कंग्रेसको संगठन बलियो रहेको भन्दै एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड़ दिनुभएको छ।
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर 1 राधापुरलाई 7 शेर वडा घोषणा गरिएको छ। एक कार्यक्रमका बीच स्थानीय तह गठन भएपछि जिल्लाकै पहिलो वडाका रूपमा राधापुरलाई 7 शेर वडा घोषणा गरिएको हो। राधापुर सामुदायिक सिकाई केन्द्रको आयोजनामा भएको घोषणा कार्यक्रम अघि वडामा रहेका विभिन्न विद्यालय एवं संघ संस्थाहरूको सहभागितामा र्याली पनि निकालिएको थियो। वडामा रहेका 15-60 वर्ष उमेरका 2,890 जना मध्ये वडावासी मध्ये 98% भन्दा बढी साक्षर भएको वडा अध्यक्ष सुमन मल्लले बताउनु भएको छ। प्रदेशसभा सदस्य बाबुराम गौतम, जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तव, खजिरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षेपति लगायतको सहभागिता रहेको थियो। स्थानीय तह गठन हुनु अघि बाँकेको कारकान्दो, धम्बोजी र नौबस्तालाई 7 शेर घोषणा गरिएको थियो भने स्थानीय तह स्थापना पछिको यो पहिलो 7 शेर वडा बनेको छ।
5 नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संविधान कार्यान्वयनतर्फ ध्यान केन्द्रित गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ। निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन प्रदेश नम्बर 5 को प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई नेपालगंजमा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले संविधान कार्यान्वयन पछि सबैका हक अधिकार स्थापित हुने भएकाले पनि सबै कर्मचारीहरूले संविधान कार्यान्वयनतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनु भएको छ। पोखरेलले कर्मचारीको वृद्धि विकास र ट्रेड युनियन अधिकारका लागि प्रदेश सरकार छलफल गर्नका लागि तयार रहेको भन्दै एजेन्डासहित छलफलमा आउनका लागि आग्रह गर्नुभएको छ। कार्यक्रममा प्रदेश नम्बर 5 का 12 जिल्लाका निजामती कर्मचारीको अधिकारी, ट्रेड युनियनका पदाधिकारी र विभिन्न ट्रेड युनियनका सम्बन्धहरूको प्रतिनिधिको पनि सहभागिता रहेको थियो।
नेपालगंज उपमहानगरका विभिन्न स्थानमा क्यामेरा जोड्ने तयारी अन्तिम चरणमा पुगेको छ। अब 1-2 दिनभित्रै कम्पनीसँग सम्झौता गरिने सिसिटिभी जडानका लागि गठित समितिका सदस्य सञ्जय थापाले जानकारी दिनुभएको छ। सिसिटिभी जडानका लागि 25 लाख रुपियाँ खर्च लाग्ने अनुमान गरिएकोमा अहिलेसम्म 11 लाख बढी रकम सङ्कलन भइसकेको छ। नगर सुरक्षाका लागि विभिन्न 14 स्थानमा 56 वटा क्यामेरा जडानका लागि योजना अगाडि बढाइएको छ।
मुगु जिल्लामा यो वर्ष यार्सा टिप्न जाने सङ्कलकबाट प्रवेश शुल्क बापत 61,92,000 रुपियाँ जम्मा भएको छ। फोहोर 54 लाख उठेकोमा यसपालि 6,12,92,000 बढी रकम उठेको छ। यस्तै जिल्ला बाहिरबाट आएका स्थानीयलाई 2,000 र जिल्लाभित्रकालाई 1,500 का दरले राजस्व उठाएको मुगु कार्मा रोङ गाउँपालिका 2 का वडा अध्यक्ष कार्मा लामाले बताउनु भएको छ। उठेको राजस्व गाउँपालिकाको विकास निर्माणमा खर्च गरिने पनि अध्यक्ष कार्माको भनाइ छ। भेरी खबरमा खेर खबरसँगै अन्य खबर बाँकी नै छन्। अहिलेलाई भने यो अर्को छोटो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिन्जेल हामीले छिमक श्रेष्ठसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। 13 वर्षदेखि बन्द रहेको अछामको साफे बगर विमानस्थलमा हिजो सफल परीक्षण उडान गरिएको छ। विमानस्थलको कालोपत्रे रनवे लगायतको काम सम्पन्न भएपछि समिट इयरको 19 सिट क्षमताको विमानले परीक्षण उडान गरेको हो। तत्कालीन विद्रोही माओवादीले 2058 फागुन 4 गते साफे बगर विमानस्थलको टावर ध्वस्त बनाएपछि बीचमा केही समय विमानस्थल सञ्चालनमा आए पनि 2062 सालदेखि पूर्ण रूपमा बन्द विमानस्थल गौचरणमा परिणत भएको थियो। 11 करोड 50 लाख रुपियाँको लागतमा विमानस्थलको 500 मिटर लम्बाइ र 20 मिटर चौडाई भागमा कालोपत्रे गरिएको छ। प्रदेश नम्बर 7 का 2 विमानस्थल रहेको एकमात्र पहाडी जिल्लामा मुख्य व्यापारिक केन्द्र साफेबगर र कमल बजारमा गरी 2 स्थानमा विमानस्थल रहेका छन्। 2 विमानस्थलमा भए पनि कुनै पनि सञ्चालनमा नहुँदा स्थानीयवासीले भने हैरानी खेप्नु परेको थियो।
सुर्खेतको भेरी गङ्गा नगरपालिकाको 13 वडा कार्यालयको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वडावासीलाई वडाबाट प्रदान गरिएको सेवा सुविधा विकास आयोजना लगायतको बारेमा वडा कार्यालयले जानकारी गराएको छ। कार्यक्रममा वडावासीहरूले वडा कार्यालयमा नागरिक बडापत्र वडाबाट सार्वजनिक सुनवाई वडाको विकासको अवस्था लगायतका बारेमा जिज्ञासा राखेका छन्। वडावासीहरूले वडालाई प्रभावकारी बनाउँदै नमुना वडाको रूपमा विकास गर्न समेत आग्रह गरेका छन्। कार्यक्रममा वडा अध्यक्ष टीकाराम सुवेदीले नागरिक बडापत्र जेठभित्र व्यवस्थापन गर्ने, खेलकुद विकासका लागि खेल मैदान निर्माण गर्ने लगायतका प्रतिबद्धता जनाउनु भएको छ। वडा सचिव सन्तोष गौतमले अहिलेसम्म गरेका कार्यहरूको बारेमा जानकारी गराउनु भएको छ। सुन्दर नेपाल संस्थाको पारस्परिक जवाबदेहिता परियोजनाको सहयोगमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको हो।
र भेरी खबरको अन्त्यमा अब केही खेल खबर। सुर्खेतको वीरेन्द्रनगरमा जारी सर्वाधिक धनराशिको कर्णाली प्रिमियर लिग क्रिकेटको उपाधिका लागि रूपन्देही 11 र विभागीय टोली आर्मी क्लब भिड्ने भएका छन्। शक्ति गौसनको कप्तानीमा रहेको रूपन्देही र विनोद भण्डारीको कप्तानीमा रहेको आर्मीमा धेरैजसो राष्ट्रिय खेलाडी सहभागी रहेका छन्। समाचरणमा आर्मीलाई हराएको रूपन्देही उच्च मनोबलमा रहेको छ भने आर्मी पनि हारको बदला लिँदै उपाधि हात पार्ने दाउमा रहेको छ। यस्तै हिजो भएको दोस्रो सेमिफाइनलमा आर्मीले धनगढी क्रिकेट एकाडेमीलाई 8 विकेटले फराकिलो अन्तरले हराउँदै रूपन्देहीसँगको फाइनल भिडन्त पक्का गरेको हो। 132 रनको लक्ष्य आर्मीले 16 ओभर 4 बलमा 2 विकेट गुमाएर पूरा गरेको हो। आर्मीका लागि नरेश बुढा अयरले अभिजित 63 रनको अर्धशतकीय पारी खेल्नु भयो भने राजु रिजालले भने अभिजित 28 रन बनाउनु भएको छ। यस्तै समाचरणमा अपराजित रहँदै शीर्ष स्थानमा रहेको धनगढीले पहिला ब्याटिङ गरी 8 विकेट गुमाएर 131 रन बनाएको हो। धनगढीका कप्तान भुवन कार्कीले 44 र सञ्जु धामीले 23 रन बनाउनु भएको छ। यस्तै हिजो भएको पहिलो सेमिफाइनलमा भने रूपन्देही 11 मध्यपश्चिम क्रिकेट क्लबलाई 26 रनले हराउँदै फाइनलमा ठाउँ पक्का गरेको हो। 173 रनको लक्ष्य पाएको मध्यपश्चिमले कप्तान शुभेन्दु पाण्डेको सर्वाधिक 46 रनको पारीसँगै 146 रन मात्र बनाउन सकेको हो। टस हारेर पहिला ब्याटिङ गरेको रूपन्देहीले 7 विकेट गुमाएर 172 रन बनाएको थियो। रूपन्देहीका सन्दीप सुनारले 30 बलमा अर्धशतकीय पारी खेल्दा बसिर अहमदले 14 बलमा 5 छक्का र 1 चौका सहित 46 रनको आक्रमक पारी खेल्नु भएको हो। जेठ 3 गतेबाट सुरु भएको प्रतियोगिताको विजेताले 3 लाख रुपियाँ हात पार्नेछ भने उपविजेताले भने 1,50,000 पाउनेछ। यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले 25,000 पाउँदा उत्कृष्ट ब्याट्सम्यान र बलरले भने समान 10,000 रुपियाँ हात पार्ने भएका छन्।
नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो श्रृङ्खला नेदरल्यान्डसँग खेल्ने भएको छ। एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालले नेदरल्यान्डसँग उसकै मैदानमा अगस्त 1 र 3 तारिकमा एक दिवसीय खेल खेल्ने तय भएको छ। यो खेल अघि इङ्ल्यान्डको लर्ड्स क्रिकेट मैदानमा जुलाई 29 नेपाल नेदरल्यान्ड्स र मेरी लोबन क्रिकेट क्लब बीच 1 2020 त्रिकोणात्मक श्रृङ्खला हुँदैछ। केही महिना अघि सम्पन्न विश्वकप छनौट प्रतियोगितामा नेपालले विश्वकपका लागि छनौट हुन असफल भए पनि 4 वर्षका लागि एक दिवसीय मान्यता भने पाएको छ। नेदरल्यान्ड्स विरुद्धको एक दिवसीय खेलबारे आइसिसीले औपचारिक रूपमा घोषणा गर्ने बाँकी रहेको छ। नेदरल्यान्ड्स विरुद्धको खेलका लागि प्रधानमन्त्री कप क्रिकेटका प्रतियोगितापछि खेलाडी छनौट गरिने भएको छ। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता आगामी प्रतियोगिता भोलिबाट काठमाडौँमा सुरु हुँदैछ।
र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबाद फाइनलमा प्रवेश गरेको छ। गैराती कोलकातामा भएको खेलमा कोलकाता नाइट राइडर्सलाई 14 रनले हराउँदै चेन्नई सुपर किङ्ससँगको भोलि हुने फाइनलमा भेट उसले पक्का गरेको हो। हैदराबादलाई जिताउनका लागि रसिद खानले बलिङ, ब्याटिङ र फिल्डिङ सबैमा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो। कोलकाताको इडेन गार्डनमा जितका लागि 175 रनको लक्ष्य पछ्याएको कोलकातालाई 20 ओभरमा 9 विकेट गुमाउँदै 160 रन मात्रै बनाउन सकेको हो। खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशन सुरु, चारवटा विधेयक पेश, कुराभन्दा काममा जोड दिन सांसदहरूको आग्रह।
केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको 100 दिन पूरा, भाषण र प्रचारबाजी बढी गरेको विपक्षी दलको आरोप।
सुन तस्करी प्रकरणका आरोपी एसएसपी श्याम खत्री सहित 7 विरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा रेड कर्नर नोटिस जारी गर्ने तयारी।
र कर्णाली प्रिमियर लिग क्रिकेटको उपाधिका लागि रूपन्देही र आर्मी खेल्ने, आइपिएलमा हैदराबाद फाइनलमा प्रवेश। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 भेरी हाइलाइट्समा फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै बिहानको भेरी खबरबाट सविता जीसी र डिलु राउत पनि बिदा हुन्छौँ। ताजा समाचार स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।